بسم الله الرحمن الرحیم. روایت چل رہی تھی حضرت نبی کریم صلی اللہ علیہ وسلم کے آخری وقت کے بارے میں کہ حضرت عائشہ بتلاتی ہے کہ میرے سینے اور میرے گلے کے درمیان میں نبی کریم صلی اللہ علیہ وسلم کی وفات ہوئی. اس میں دو باتیں ہیں، ایک جسمانی قرب کا بیان ہے، دوسرا روحانی قرب کا بیان ہے، محبت کا بھی بیان ہے اور کمال قرب کا بھی بیان ہے. گویا کہ حسن معاشرت زندگی کی اخیری گھڑی تک جاری رہے اس کی تعلیم ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے اپنی ازواج کے ساتھ اچھی معاشرت زندگی کے آخری سانس تک برقرار رکھی. اور یہ بھی میرے اوپر اللہ کی نعمت ہے کہ میرا تھوک اور نبی کریم صلی اللہ علیہ وسلم کا تھوک حضور کی موت کے وقت پر جمع ہو گیا. کہتے ہیں کہ دو تھوک جمع ہونے والی سعادت اسی وقت پر حاصل ہوئی، اور گویا کہ آخری وقت پر زندگی کی تمام برکتیں انتہا کو پہنچی ہوئی تھی، اس وقت کے اوپر یہ دونوں چیزیں ایک ساتھ جمع ہوئی. کیسے جمع ہوئی دونوں تھوک مبارک کہ حضرت عائشہ کا اور نبی کریم صلی اللہ علیہ وسلم کا؟ کہا میرے بھائی عبد الرحمن ابن ابی بکر میرے پاس آئے اور عبد الرحمن کے ہاتھ کے اندر تازی مسواک تھی، اور میں نبی کریم صلی اللہ علیہ وسلم کو ٹیک لگا کر کے بٹھائے ہوئے تھی، یعنی کہ حضور میرے سینے کے پاس ٹیک لگا کر جلوہ افروز تھے، اور میرے بھائی عبد الرحمن میرے پاس آئے. فرأیتہ ینظر الیہ، تو میں نے نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا کہ حضور عبد الرحمن کی طرف دیکھ رہے ہیں. وعرفت، اور میں یہ بات جانتی تھی کہ نبی کریم صلی اللہ علیہ وسلم مسواک کو پسند فرماتے ہیں، یہ بات مجھے معلوم تھی. تو میں نے کہا نبی کریم صلی اللہ علیہ وسلم کو آخذہ لک، کیا میں وہ آپ کے لیے لے لوں، یعنی وہ مسواک میں آپ کے لیے لے لوں؟ تو سر مبارک سے اشارہ فرمایا کہ جی لے لو. چونکہ اس وقت بخار کی شدت کمزوری اس لیے زبان سے فرمانے کے بجائے زبان سر سے اشارہ فرما دیا. فتناولتہ، میں نے وہ مسواک لے لی یعنی بھائی عبد الرحمن کے ہاتھ سے. فاشتد علیہ، تو مسواک حضور کے لیے سخت ہو گئی، یعنی سخت مسواک تھی. تو میں نے کہا کہ الینہ لک، میں آپ کے لیے کیا نرم کر کے دوں؟ تو سر مبارک سے اشارہ فرمایا جی نرم کر کے دو. تو میں نے مسواک کو چبا کر کے نرم کیا، تو حضرت عائشہ نے مسواک اپنے منہ میں لی، مسواک چبائی، چبا کر کے نرم کی، پھر حضور کے ہاتھ میں دی. فأمرہ، تو حضور نے اپنے دانت اور زبان پر اس کو گھما دیا. یہ ہے زندگی کا آخری مسنون عمل، زبان اور دانت کے اوپر مسواک کو حضور نے گھما دیا. یہ ہے ریک جمع ہونا کہ حضرت عائشہ نے چبایا، تو ظاہر بات ہے کہ حضرت عائشہ کا تھوک مبارک مسواک میں آ گیا، اور وہی مسواک نبی کریم صلی اللہ علیہ وسلم نے پھر اپنے منہ مبارک میں گھمایا. لہذا حضور کا ریک مبارک اور حضرت عائشہ کا ریک مبارک دونوں جمع ہو گئے ایک ساتھ، یہ حسن معاشرت ہے. اور نبی کریم صلی اللہ علیہ وسلم کے سامنے एक चमड़े का प्याला रखा हुआ था जिसमें पानी था। हुजूर अपने दोनों हाथ मुबारक को पानी में दाखिल करते, फिर उसको दोनों हाथ को चेहरे पर फिराते थे। यानी कि सामने पानी का कटोरा था तो उसमें हाथ मुबारक ले गए और फिर अपने चेहरे के ऊपर फिराते थे। ये क्या चीज है? बुखार की हरारत में भीगा हुआ हाथ फिराने से राहत होती है और इसको फुकहा मुस्तहब लिखते हैं कि कोई आदमी को बुखार हो तो इत्तिबाए सुन्नत की नियत से बीमार के चेहरे के ऊपर भीगा हुआ हाथ फिराया जाए। और बीमार अगर हाथ नहीं फिरा सकता तो तीमारदारी करने वाले लोग ये अमल कर देवे। हमारे यहाँ उसकी शक्ल ये है कि भाई किसी को बुखार होता है तो कटोरे में सिरका और पानी या नमक और पानी लेकर कॉटन का कपड़ा अंदर भिगोते हैं, फिर सर और पेशानी पर रखते हैं तो उससे भी बुखार में तकफीफ होती है, सहूलत होती है। वयकुलु, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ज़बाने अक़दस से फरमा रहे थे, ला इलाहा इल्लल्लाह इन्न लिल मौति सकरात। बाज़ रिवायत में मुनकरात का लफ्ज भी आया है, दोनों का हासिल एक ही है कि मौत के अंदर कुछ तकलीफ होती है, मौत के अंदर कुछ नागवार चीजें पेश आती है, इसीलिए कि इतने तवील अरसे तक रूह अकदस जसद अकदस में रही, अब रूह अकदस को जसद अकदस से अलग किया जा रहा है, उसकी वजह से जो तकलीफ जाहिर हुई उसी का नाम है सकरात। मालूम हुआ कि सकरात का आना ये बुरी मौत की अलामत नहीं है। थुम्मा नसब यदहु, फिर उठाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने हाथ को, बाज़ रिवायत में शहादत की उंगली उठाना भी आया है। फजअला यकूलु, और हुजूर यूं बोल रहे थे, इरशाद फरमा रहे थे, फिर रफीकिल आला, कि मुझे रफीके आला में मिला दिया जाए, मुझे रफीके आला में शामिल कर दिया जाए, मुझे रफीके आला में दाखिल कर दिया जाए। क्या मतलब रफीके आला का? नंबर एक, बाज़ हज़रात ये कहते हैं कि रफीकिल आला ये अल्लाह सुबहानहु व ताला का नाम है। गोया अब इस जुमले का मतलब क्या हो जाएगा कि मुझे अल्लाह ताला के यहाँ पहुँचा दो, मुझे अल्लाह के पास जाना है, मुझे अल्लाह के पास जाना है, मुझे अल्लाह के दरबार में हाजिरी देनी है। नंबर दो, रफीक आला से मुराद है उलाइकल्लज़ीना नामल्लाहु अलैहिम मिनन नबीयीन वस्सिद्दीकीन वश्शुहदाई वस्सालिहीन। ये चार जमात है रफीक आला, तो गोया कि ये चार किस्म के लोगों की जो जमात है रफीक आला, उनके साथ मुझे शामिल कर दो, खुसूसन अंबिया के साथ। नंबर तीन, मुर्तफ़कन से है रफीक, सूरह काफ़ में भी है ना, वह सुनत मुर्तफ़का, तो क्या मतलब? जन्नत की राहत और आराम और नरमी की जगह में मुझे पहुंचा दिया जाए। नंबर चार, आसमान को कहते हैं रफीकिल आला, अब उसका मतलब ये होगा कि मुझे सातों आसमान के ऊपर जन्नत के अंदर पहुंचा दिया जावे। पांचवा मतलब ये है कि मुझे रफीक आला वाली जगह में यानी मकाम महमूद में पहुंचा दिया जाए। हत्ता कुबीज़ा, यहाँ तक के रूह कब्ज़ हो गई, व मालत यदुहु, और हुजूर का हाथ मुबारक नीचे आ गया। बाज़ रिवायत में आया है कि मलिकुल मौत ने आकर अर्ज किया, अल्लाह ताला आपकी मुलाकात के मुश्ताक है, फिर हुजूर ने ये जुमला फरमाया अल्लाहुम्मा फिर रफीकिल आला जी। हजरत आयशा रदी अल्लाह तआला अन्हा ही से ये रिवायत मनवी है कि मैंने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये इरशाद फरमाते हुए सुना कि कोई भी नबी बीमार होते हैं आम हैं तो उनको दुनिया और आखिरत के दरमियान में इख्तियार दिया जाता है कि दुनिया में बाकी रहना है या आलम आखिरत में अल्लाह के पास जाना है। जाहिर बात है कि ये नबियों का इकराम है वरना आम इंसानों को थोड़ा ही ऐसा इख्तियार दिया जाता है। आम इंसानों का तो मामला है कि फरिश्ते आगे कहते हैं कि चलो तो जल्दी पकड़ने की और ना कि वावेदनी। ये तो अम्बिया अलैहिस्सलाम का एजाज है इकराम है कि उनको इख्तियार दिया जाता है दुनिया और आखिरत के दरमियान में। और जिस बीमारी में हुजूर की रूह कब्ज हुई तो उसमें हुजूर को जोरदार खांसी आई बुहतुन शदीदतुन जोरदार खांसी या ये कि हुजूर की आवाज बड़ी भारी हो गई यानी बलगम जब आ जाती है तो बलगम के आने की वजह से आवाज भारी हो जाती है साफ निकलती नहीं है उसको भी अरबी में बुहतुन कहते हैं। अगरचे यहाँ खांसी मुराद है रिवायत में। मैंने उस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाते हुए सुना मअल्लदीना नामता अलैहिम ऐ अल्लाह मुझे शामिल कर दीजिए उन लोगों में जिन पर आपने एहसान फरमाया नबियों की जमात में सिद्दीकीन की जमात में शहीदों की जमात में सालिहीन की जमात में। फअलिम तो मुझे अंदाजा हो गया अन्नहु खुयर हुजूर को अल्लाह की तरफ से इख्तियार दा दिया जा चुका और हुजूर में आखिरत में अल्लाह के यहाँ जाना पसंद फरमा लिया जी।
وعن أنس رضي الله تعالى عنه قال لما ثبر النبي صلى الله عليه وسلم جعل يتغشى منكرون فقال فاطمة رضي الله تعالى عنها لا ترضى أباهم فقال لها ليس على أبيك كرم بعد يومي فلما ماتت قالت يا أبتا أجاب ربا دعاه يا أبتا من جنة الفردوس مأواه يا أبتا لا جئت لنا نعام فلما دفن قالت فاطمة رضي الله تعالى عنها يا أنس أضربت أنفس من تحت على رسول الله صلى الله عليه وسلم اضطراب رواه البخاري رحمه الله.
حضرت انس رضی اللہ تعالی عنہ سے مروی ہے کہ جب نبی کریم صلی اللہ علیہ وسلم کی طبیعت بوجھل ہو گئی تو مرض کی شدت کی وجہ سے بے ہوشی طاری ہونے لگی یتغشاہ الکرب مرض کی شدت کی وجہ سے بے ہوشی طاری ہونے لگی آپ کو तो माँ हजरत फातिमा ने क्या कहा बेचैनी देखकर हुजूर की वा करब अबा हो मेरे अब्बा को कैसी तकलीफ ने आकर घेर लिया मेरे अब्बा को किस तकलीफ ने आकर घेर लिया। ये जुमला हजरत फातिमा ने कहा। देखो हजरत फातिमा ने तीन मौके पर इजहार गम किया है। नंबर एक हुजूर की बीमारी में, नंबर दो वफात के बाद, नंबर तीन तदफीन के बाद। ये तीनों चीज़ें इस रिवायत के अंदर मौजूद है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बेटी फातिमा को क्या फरमाया लैसा अला अबी की करबुन बादल यौमी तुम्हारे अब्बा पर आज के बाद कोई तकलीफ नहीं होगी। ये जिंदगी के आखिरी घड़ी में हुजूर ने इरशाद फरमाया। क्या मतलब आज के बाद तेरे अब्बा फातिमा आखिरत में होंगे और आखिरत कोई तकलीफ की जगह है नहीं। जो तकलीफ है दुनिया में है और आज दुनिया का आखिरी दिन है। ये इस जुमले का एक मतलब। बाजों ने इसका मतलब यूं बयान किया ظاہری تکلیف کا تعلق جسم سے ہیں اور اب روح الگ ہو رہی ہے اس لیے جسم کو آئندہ تکلیف نہیں ہوگی. یعنی آدمی کو ظاہر بدن میں جو تکلیف ہوتی ہے وہ جسم کو ہوتی ہے, اب روح ہی جسم سے الگ ہو رہی ہے تو اب کیا کہاں تکلیف ہوگی, کچھ بھی نہیں. روح ہی نہیں تو جسم کو تکلیف کا ادراک ہی نہیں ہوگا. فلما مات, جب روح اقدس قبض ہو گئی تو فاطمہ رضی اللہ تعالی عنہ نے کہا یا ابتا, اے میرے ابا, اجاب رب دعا, ان کے رب نے ان کو بلایا اور ابا نے رب کی بلانے کی دعوت کو قبول کر لیا. یا ابتا ہمن جنت الفردوس مأوا, اے میرے ابا, جنت الفردوس آپ کا ٹھکانہ ہوگا. یا ابتا الا جبرائیل ننعا, اے ابا, ہم جبرائیل امین کو آپ کے انتقال کی خبر پہنچاتے ہیں, ہم جبرائیل امین کو آپ کی وفات کی خبر پہنچاتے ہیں, اس لیے کہ دنیا میں آپ کا اور جبرائیل کا ساتھ رہا, لہذا جبرائیل کو ہم خبر دیتے ہیں کہ ہمارے حضور ابا جان کا انتقال ہو گیا, یہ خبر ہم پہنچاتے ہیں. بعضوں نے اس کا ترجمہ کیا ہے کہ ہم روتے ہیں. فلما دفینا, جب آپ کو دفن کر دیا گیا تو حضرت فاطمہ نے حضرت انس کو کہا, انس اطابت انفسکم, کیسے گوارا کیا تم لوگوں نے, کیسے تمہارے نفسوں نے گوارا کیا کہ اللہ کے نبی کی قبر پر مٹی ڈالنے لگے تم لوگ, کیسے تم کو ہمت اور جرأت ہوئی, کیسے تم نے گوارا کیا کہ نبی کریم صلی اللہ علیہ وسلم کی قبر کے اوپر تم لوگ مٹی ڈالتے. یہ تین موقع ہو گئے جس میں حضرت فاطمہ نے غم کا اظہار کیا. وہ شعر یاد ہے حضرت فاطمہ کا حضور کے غم میں جو انہوں نے کہا تھا, ماشاء اللہ, سبت علی مصائب لو انہا سبت علی الایام سرن لیالیا, میرے اوپر ایسی مصیبت پڑی ہے کہ اگر مصیبت دن پر پڑتی تو دن کی روشنی ختم ہو کر کے کالا دن ہو جاتا. یہ حضرت فاطمہ نے اس موقع پر کہا تھا. بیٹی بہرحال بیٹی ہوتی ہے اور حضرت فاطمہ تو حضور سے بڑی محبت تھی. جی حضرت انس رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ جب نبی کریم صلی اللہ علیہ وسلم مدینہ المنورہ تشریف لائے تو حبشیوں نے اپنے چھوٹے چھوٹے نیزوں کے ذریعے کرتب دکھلائے. حراب کے معنی چھوٹے چھوٹے نیزے. حبشیوں نے اپنے چھوٹے چھوٹے نیزوں کے ذریعے کرتب دکھلائے حضور کی تشریف آوری پر خوشی کے اظہار میں. یعنی مدینہ میں ایک عجیب خوشی کا ماحول تھا تو جو حبشی لوگ تھے انہوں نے چھوٹے نیزوں کا کھیل دکھایا حضور کے استقبال کے اندر. جی دارمی کی روایت میں یوں آیا کہ حضرت انس رضی اللہ تعالی عنہ کہتے ہیں کہ میں نے کوئی دن ایسا نہیں دیکھا کبھی جو اتنا زیادہ حسین ہو, اتنا زیادہ روشنی والا ہو جس دن نبی کریم صلی اللہ علیہ وسلم مدینہ میں تشریف لائے. مدینہ میں جس دن آپ کی تشریف آوری ہوئی وہ دن بڑا حسین, بڑا روشن, بڑا چمکیلا دن تھا. اور میں نے کوئی دن اتنا برا نہیں دیکھا, اتنا تاریک نہیں دیکھا جس دن میں نبی کریم صلی اللہ علیہ وسلم کی وفات ہوئی. وفات کا دن پورے مدینہ میں تاریک ترین دن, قبیح ترین دن, یعنی جو ایام حضرت انس نے دیکھے ان ایام میں. چلو.
وفي رواية الترمذي رحمه الله تعالى عنه قال: لما كان اليوم الذي دخل فيه رسول الله صلى الله عليه وسلم المدينة أضاء منها كل شيء، فلما كان اليوم الذي مات فيه يظهر منها كل شيء، وما نفضنا أيدينا عن التراب إلا في دفنه حتى أنكرنا قلوبنا.
ترمذی شریف کی روایت میں یوں آیا کہ جس دن نبی کریم صلی اللہ علیہ وسلم مدینہ منورہ تشریف لائے، ہر چیز روشن روشن، چمک چمک، اور جس دن آپ کی وفات ہوئی ہر چیز تاریک، ظلمت زدہ، اور ہم نے ہمارے ہاتھوں کو مٹی سے جھاڑا بھی نہیں تھا، ہم ابھی دفن ہی میں تھے کہ ہم کو ہمارے دلوں کے اندر ایک دوسرے سے نا آشنائی محسوس ہونے لگی. یعنی ابھی تو ہم وہاں دفن میں تھے، ابھی تو ہاتھ جھاڑ کے فارغ بھی نہیں ہوئے تھے، اتنے میں ہمارے دلوں کی حالت کچھ کچھ بدلتی ہوئی معلوم ہوئی. کیا مطلب ان کرنا قلوبنا کا؟ اس کا مطلب یہ ہے کہ حضور کے وجود باجود میں جو نورانیت، جو روحانی فیض ہم کو معلوم ہوتا تھا، گویا کہ وہ روحانی فیض اب ہم سے دور ہو رہا ہے، یہ ہم کو محسوس ہوا. یا یہ کہ ایک دوسروں کے ساتھ جیسی آشنائی، اپنائیت کا تعلق تھا حضور کی حیات میں، اس میں کچھ کمی ہمیں محسوس ہونے لگی. اس کا مطلب ہرگز ارتداد نہیں ہے جیسے رابضی لوگ سمجھتے ہیں. جی.
وعن عائشة رضي الله تعالى عنها قالت: لما قتل رسول الله صلى الله عليه وسلم اختلفوا في دفنه، فقال ابو بكر رضي الله تعالى عنه: سمعت من رسول الله صلى الله عليه وسلم شيئا قال: فقبض الله نبي الله في الموضع الذي يحيط ان يدفن فيه مشركه في موضع فراش رواه الترمذي رحمه الله تعالى.
ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا سے مروی ہے کہ جب حضور کی وفات ہو گئی تو دفن کی جگہ کے بارے میں اختلاف ہوا کہ حضور کو کہاں دفن کرنے کا ہے. کسی نے کہا مکہ لے جا کے دفن کرو جہاں حضرت خدیجہ کی قبر ہے، کسی نے کہا بیت المقدس لے جائیں گے وہاں انبیاء علیہ الصلات والسلام کے مزارات ہیں، کسی نے کہا کہ بقیع میں دفن کریں گے. تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ فرمانے لگے: میں نے نبی کریم صلی اللہ علیہ وسلم سے اس بارے میں کچھ سنا ہے، تم لوگ جلدی مت کرو. اللہ تعالیٰ کسی نبی کی روح کو اسی جگہ پر قبض کرتے ہیں جہاں پر دفن کیا جانا اللہ کو پسندیدہ ہوتا ہے. یعنی اللہ تعالیٰ جس نبی کو دفن کرنا جہاں پسند کرتے ہیں اسی جگہ پر نبی کو موت عطا فرماتے ہیں، اسی لیے جہاں موت ہوئی بس وہیں دفن کریں گے، یعنی حضرت عائشہ کے حجرے میں. اور بعض حضرات نے یحبو کا فائل نبی کریم صلی اللہ علیہ وسلم کو نبی کو قرار دیا ہے کہ نبی کو جہاں دفن ہونا پسند ہو وہیں پر اللہ نبی کو موت عطا فرماتے ہیں. تو بہرحال پھر یہ فیصلہ ہوا کہ حضرت عائشہ کے حجرے ہی میں آپ کو دفن کیا جائے. جی. ادفنوہ، دفن کرو بستر کی جگہ پر. چلو.
عن عائشة رضي الله تعالى عنها قالت: كان رسول الله صلى الله عليه وسلم يقول وسلم: إنه ليس قضى نبي حتى يرافق بعده من الجنة ثم يخير. قالت عائشة رضي الله تعالى عنها: فلما نزل بي وراس على فقه يغشي عليه، ثم فقف أشرف بصره من السقم، ثم قال: اللهم رفقني على، قلت: إذا لا يختارنا. قالت: وعرفت أن الحديث الذي كان يحدثنا به هو صحيح في قوله إنه لن يقضى نبي قط حتى يرافق بعده من الجنة ثم يخير. قالت عائشة رضي الله تعالى عنها: فكان اول كلمه تكلم بها النبي صلى الله عليه وسلم قوله: اللهم رفقنا على متفق عليه.
ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہے کہ ایک بات نبی کریم صلی اللہ علیہ وسلم تندرستی کے زمانے میں فرمایا کرتے تھے. کون سی بات تندرستی کے زمانے میں فرماتے تھے؟ کہ نبی کی روح اس وقت تک ہرگز قبض نہیں ہوتی جب تک کہ نبی کو جنت میں ان کا خاص مقام دکھلا دیا جائے، پھر نبی کو اختیار دیا جائے. یعنی پہلے اللہ تعالیٰ نبی کو جنت میں ان کا خصوصی مقام دکھلاتے ہیں، پھر اختیار دیتے کہ دنیا میں رہنا ہے کہ یہاں آنا ہے. وہاں تک کسی نبی کی ہرگز موت نہیں ہوتی ہے. یہ بات حضور تندرستی کے زمانے میں فرمایا کرتے تھے. اب کیا ہوا؟ فلما نزل بھی، جب نبی کریم صلی اللہ علیہ وسلم کے پاس موت کا وقت قریب آیا اور آپ کا سر مبارک میری ران پر تھا. دیکھو اس وقت حالت ایسی تھی کہ ہو سکتا ہے کہ کبھی یہاں سینے کے پاس، کبھی ران پر حضرت عائشہ کی. گوشیا علیہ، بار بار بے ہوشی تاری ہوتی تھی. ثم افاقا، پھر افاقہ بھی ہو جاتا تھا. بے ہوش ہوئے، اچھے ہوئے، اچھے ہوئے، بے ہوش ہوئے، یہ دونوں سلسلے چل رہے تھے. فاشخص بصره الى السقف، افاقہ جب آیا تو حضور نے اپنی نگاہوں کو اٹھایا چھت کی طرف، چھت کی طرف نظروں کو اٹھایا، اور اٹھا کے کیا فرمایا؟ اللهم الرفیق الاعلی، مجھے رفیق اعلی میں اللہ شامل کر لیجئے. بس حضرت عائشہ کہتی ہے کہ جب حضور کی زبان مبارک سے یہ جملہ سنا نا تو ہم سمجھ گئے کہ وہ بات جو حضور تندرستی میں فرماتے تھے اختیار والی، تو اللہ نے اختیار دیا اور حضور نے جواب میں یہ کہا ہے اے اللہ مجھے رفیق اعلیٰ میں شامل ہو جانا ہے. تو گویا یہ جملہ ہے جواب اس سوال کا جو اختیار کے طور پر آپ کو دیا گیا، اس کا یہ جواب بنا. قلت، تو میں نے کہا اپنے دل دل میں، اذن لا یختارنا، تب تو حضور دنیاوی زندگی کو ناپسند کریں گے. یعنی حضور نے اب دنیاوی زندگی کو، یعنی ہم کو پسند نہیں کیا، یعنی اب دنیا میں رہنا حضور نے پسند نہیں کیا. قالت، پھر ماں عائشہ فرماتی، وعرفت، مجھے اندازہ ہو گیا، انہو، یہ وہ بات تھی جس کو حضور ہمارے سامنے تندرستی میں بیان فرمایا کرتے تھے. کان یحدثنا بہ وہو صحیح، یہ تو وہی بات ہے جو تندرستی میں حضور فرمایا کرتے تھے. کون سی بات؟ انہو لن یقبض نبی قط حتی یرا مقعدہ من الجنہ، کہ کسی بھی نبی کی روح اس وقت تک ہرگز قبض نہیں ہوتی جب تک کہ ان کو جنت کا ٹھکانہ بتلا دیا جائے. پھر ان کو اختیار دیا جاتا ہے نبی کو، وہاں تک کسی نبی کو روح قبض نہیں کی جاتی. ماں عائشہ فرماتی ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کا آخری کلمہ جو آپ نے بولا وہ کیا تھا؟ اللہم الرفیق الاعلی، پیچھے لا الہ الا اللہ بھی گزرا. تو گویا کہ حضور کی زندگی کے تینوں اہم موقع پر اللہ کا ذکر ہے. حضور جس وقت کے اوپر عالم ارواح میں سوال ہوا الست بربکم، تو سب سے اول روح محمدی نے جواب دیا تھا قالوا بلا، کہ اللہ آپ ہی ہمارے رب ہے، تو وہاں بھی اقرار ربوبیت سے شروع ہوا. پھر ماں حلیمہ سعدیہ کے یہاں آپ جب کچھ بولنا سیکھے تو سب سے پہلا کلام تھا اللہ اکبر. بعض سیرت میں تو یہ آتا ہے کہ پیدائش کے بعد آپ نے اپنا دائنا ہاتھ زمین پر، اپنا ہاتھ زمین پر رکھا اور آسمان کی طرف نظر کر کے کہا اللہ اکبر، یہ بھی ہے بعض روایت میں. اور آخری جملہ یہ ہے اللہم الرفیق الاعلی. جی، بعض روایت میں وہ بھی ہے کہ ولادت کے بعد آپ نے آسمان کی طرف انگلی اٹھا کے کہا اللہ اکبر کبیرہ والحمد للہ کثیرہ وسبحان اللہ بکرۃ و اصیلا. چلو.
وعن رضي الله تعالى عنه قال كان رسول الله صلى الله عليه وسلم يقول في بعض الذي مات فيه يا عائشة ما أسأل أجد على الطعام الذي أخرج خيرا وهذا أوان وجد قد عاف هريا من ذلك السنة رواه البخاري رحمه الله تعالى.
حضرت عائشہ رضی اللہ تعالی عنہ کہتی ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم अपनी बीमारी में ये बात फरमाते थे, जिस बीमारी में आपका इंतकाल हुआ, ए आयशा मुझे खाने का दर्द बराबर महसूस हो रहा है, खाने की तकलीफ मुझे बराबर महसूस हो रही है। कौन सा खाना? जो मैंने खैबर में खाया था, वो जहर वाली बकरी। तो कहा उसका बराबर इस वक्त पर मुझे असर महसूस हो रहा है। क्या मतलब? यानी उस जहर के मुजिर असरात देर तक बाकी रहे। अगर जो वो जहर दब गया या निकल गया, लेकिन उसके मुजिर असरात अखीरी घड़ी तक हुजूर के अंदर बाकी रहे। वहाजा अवानु, ये वो वक्त है कि इस मर्ज में तो ऐसा लगता है कि जहर की वजह से मेरी अबहरी रग कट जाएगी। अबहरी रग, जिसको रगे हयात कहा जाता है हमारी इस्तिलाह में, जिसका ताल्लुक कल्ब से होता है। बाज़ हज़रात कहते हैं कि ऊपर से लेकर के कदम तक ये रग है, फिर पूरे बदन में उसकी शाखाएं चलती है, तो वो है रगे अबहरी। कहा कि मेरी वो रग उस जहर की वजह से कटी जा रही है, तो गया कि उसका असर देर तक बाकी रहा, चूंकि उसने बहुत डेंजर जहर मिलाया था। जी बस इस हदीस का नाम है हदीस किरतास, और इसको जो है रवाफिज लोग बहुत उछालते हैं, उस रिवायत के मफहूम में तहरीफात करते हैं, इसलिए इसको समझो अच्छी तरह। हजरत अब्दुल्लाह इब्ने अब्बास रदी अल्लाहु ताला अन्हुमा नकल करते हैं कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बीमारी हाजिर हुई, जुमेरात के दिन बीमारी बढ़ गई थी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के, और आपके घर मुबारक में चंद मर्द थे। अब देखो, बीमारी को शुरुआत बढ़ने की हुई जुमेरात, फिर जुम्मा, शनिचर, इतवार और पीर को इंतकाल हुआ, बीच में अखे 3 दिन बाकी रहे हैं। इस नुक्ते को जहन में रखना। घर में जो चंद लोग थे उसमें हजरत उमर रदी अल्लाहु ताला अन्हु भी थे, ये दूसरा नुक्ता जहन में रखना कि मकान में मौजूद लोगों में हजरत उमर अकेले नहीं थे, खानदान बनू हाशिम बनू अब्दुल मुत्तलिब के दूसरे भी बहुत सारे लोग वहां मौजूद थे। ऐसा नहीं कि हजरत उमर ने वहां अकेले रहकर दादागिरी की थी, नहीं, और भी बहुत सारे लोग थे, रिजालुन। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, हलुम्मु, लाओ, अक्तुब लकुम किताबा, एक तहरीर में लिखवा दूं, लन तदिल्लु बादा, उसके बाद तुम लोग कभी गुमराह नहीं होंगे। यानी मैं कुछ तहरीर लिखवा दूं कि फिर तुम्हारे लिए सहूलत हो जाए और आइंदा तुम लोग राहे रास्त से बिचल न जाओ, राहे रास्त से इधर उधर न हो जाओ। यहां एक अहम नुक्ता जहन में रखना कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह के यहां से जितनी बात की तबलीग करने के लिए फरमाया गया, उसमें से कोई बात हुजूर ने बाकी नहीं रखी, कोई कमी नहीं रखी। इंसानों की हिदायत, मखलूक की हिदायत, अहकाम और इसकी तबलीग, वो तो वहां हज्जतुल विदा में ही सारी कार्रवाई हो गई थी कि हुजूर ने पूरे मजमे को आला हल बल्लगतु 3 मरतबा इरशाद फरमाया और गवाही का मामला हुआ, वो तो वहीं हो चुका था। और उसके बाद भी जो अहकाम नाजिल हुए, जो आयतें नाजिल हुई इस 83 दिन में, वो भी हुजूर ने फौरी बतला दिए, एक बात भी उसमें से हुजूर ने नहीं छुपाई। दूसरी बात इस सिलसिले में कि शरीयत के जो अहकाम है अल्लाह की तरफ से आए हुए, उसमें तगैयुर, तब्दीली, तहरीफ, कमी बेशी, अपनी मर्जी से नस कहिए कभी हुजूर कर ही नहीं सकते। कोई है ही नहीं सकता कि हुजूर उसमें कुछ करे अपनी तरफ से। इसीलिए कहते तो वहां तो मामला ये था कि वमा यंतिकु अनिल हवा इन हुआ इल्ला वहयुहा गुफ्तारे वो गुफ्तारे खुदा बुवत गरचे अज हल्को में अब्दुल्ला बुवत, वहां तो मामला ये था। इसीलिए इस तहरीर के अंदर कोई ऐसी बात नहीं लिखवानी थी कि भाई ये बात अल्लाह की पहुंचानी रह गई थी चलो मैं लिखवा दूं, या ये कि कोई हुक्म बदलना था या हुक्म मनसूख करना था और वो मैं लिखवा दूं, नहीं, हरगिज नहीं। फकाल उमर, जब हुजूर ने तहरीर लिखवाने का इरादा फरमाया तो हजरत उमर ने क्या कहा, कद गुलिबा अलैहिल वजउ, आपके ऊपर दर्द का गलबा है, यानी इस बीमारी के अंदर हुजूर को बड़ा दर्द हो रहा है। ऐसे मौके पर भलाई इसी में है कि हम हुजूर को ये जहमत न देवे मजमून लिखवाने की। ये है कमाल मोहब्बत कि इस वक्त हुजूर दर्द में है, तकलीफ में है, ऐसे वक्त के ऊपर क्या हम हुजूर को तकलीफ देवे मजमून लिखवाने की, क्या आप मजमून लिखवाएं, ये मुनासिब नहीं लग रहा है। ये हजरत उमर की राय थी। रहा ये कि गुमराह न होना और हिदायत पर रहना, वइंदकुमुल कुरान, कुरान मौजूद है अल्लाह की किताब, हस्बुकुम किताबुल्लाह, अल्लाह की किताब तुम्हारे लिए काफी है, गुमराह नहीं होंगे तुम लोग। इसीलिए हजरत उमर की राय क्या रही कि ऐसी तकलीफ और दर्द के मौके पर हुजूर को मजमून लिखवाने की जहमत ना दी जावे। ये हजरत उमर की कमाल मोहब्बत की बात। फख्तलफ अहलुल बैती, अब घर में जो लोग मौजूद थे, अकेले उमर नहीं, दूसरे मशाइखीन कुरेश, मशाइखीन बनू हाशिम मौजूद है, उनमें आपस में कुछ इख्तिलाफ हो गया। वख्तसमु, बासो मुबासा भी कुछ हो गया। फमिनहुम मन यकुल, बाज के लोग कहने लगे करीबू, लिखने का सामान करीब कर दो, सामने लाकर के रख दो, यक्तुब लकुम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर तुम्हारे लिए लिख देंगे एक तहरीर को, या एक मजमून को लिखवा देंगे या लिख देंगे, लिखने का सामान रख दो हुजूर के सामने। दो राय हो गई। वमिनहुम यकुलु मा काल उमर, और उनमें से बाज लोगों की राय वो थी जो हजरत उमर की राय थी, यानी मर्ज की शिद्दत में कोई नई तकलीफ देनी नहीं चाहिए। तो वहां मशाइखीन अहले बैत, हुजूर के खानदान के लोगों में दो जमात हो गई। बाज हजरत उमर की राय के मुआफिक थे कि इस दर्द के आलम में हुजूर के सामने कोई ऐसी तकलीफ वाले मजमून की बात मत करो कि हुजूर कोई मजमून लिखवावे, अभी ये मौका ऐसा नहीं है। और दूसरे लोगों का कहना था कि नहीं नहीं नहीं, मजमून लिखवाओ हुजूर के पास, लिखने का सामान वहां करीब कर दो, हुजूर लिखवा देंगे। ये है मसला। अब हजरत उमर की इस राय को आगे देखो। फलम्मा कसर अक्सरुल लगत, लगत किसको कहते हैं, जिसमें सिर्फ शोर की आवाज सुनाई दी जावे और मफहूम समझ में ना आवे, जैसे कि चंद तलबा आपस में बैठ कर शु 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 आपस में बात करते हैं, भाई क्या बोल रहे हो, आवाज आ रही है समझ में नहीं आ रहा है क्या बोल रहे हो, ये है लगत। तो आपस में इन लोगों की बात ऐसी हुई, वहां मौजूद लोगों की, वो लगत के दर्जे की हो गई, यानी बात समझ में नहीं आती कौन क्या कहना चाह रहा है, और सब आपस में जो है ये कह रहे हैं भाई लिखवा लो, ये कह रहे हैं कि अभी तकलीफ देने की जरूरत नहीं, ये हो गया और इख्तिलाफ हो गया। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, कोमो अन्नी, सब उठ जाओ यहां मेरे पास से। ये क्या दो राय हो गए और सब आहिस्ता आहिस्ता आपस में जो है बासो मुबासे करो, जाओ सब लोग यहां से जाओ मेरे पास से, ये जो है मामला हुआ। अब ये रवाफिस क्या कहते हैं, کہ نبی کریم صلی اللہ علیہ وسلم حضرت علی کی خلافت لکھوانا چاہتے تھے. ان کو کشف ہو گیا, روزانہ استنجا خانے میں ہوتا ہے نا کشف, وہ ان کو ہوا, کشف سطر ہوا ان کو, روافظ کو, کہ حضور حضرت علی کی خلافت لکھوانا چاہتے تھے, اسی لیے عمر نے نہ کہا, یہ کہتے ہیں روافظ. تو ایک سوال ہے روافظ سے, روافظ کے عقیدے کے مطابق حضرت علی کی خلافت کا فیصلہ تو ہو چکا تھا غدیر خم پر, یعنی حجت الوداع سے جب حضور واپس تشریف لائے تو مکہ سے باہر نکل کر غدیر خم پر حضور نے خطبہ دیا تھا. اس خطبے میں یہ جملہ فرمایا تھا, من کنت مولاہ فعلی مولاہ. اس غدیر خم کے خطبے کو روافظ مانتے ہیں کہ خلافت کا فیصلہ, علی کی خلافت کا اعلان یہ مانتے ہیں. اس لیے روافظ لوگ جو ہے نا حج کے بعد یعنی ذی الحج کے مہینے میں غالباً 16 یا 17 تاریخ یا 18-19 تاریخ, مجھے برابر ذہن میں نہیں اس وقت, غدیر خم کے واقعے کی جو تاریخ ہے ان تاریخوں کے اندر یہ لوگ خوشیاں مناتے ہیں, باقاعدہ بینر لگاتے ہیں, پوسٹر لگاتے ہیں روافظ لوگ کہ آج یوم غدیر خم ہے, آج اعلان خلافت علی کا دن ہے, باقاعدہ یہ لوگ خوشی مناتے پوسٹر, اور میں نے خود دیکھے ہیں وہ روافظ کے محلوں میں. تو بہرحال جیسا کہ ان لوگوں کا عقیدہ ہے کہ غدیر خم کے موقع کے اوپر حضرت علی کی خلافت کا فیصلہ اور اعلان ہو چکا تھا, تو اب یہاں تحریر میں کون سی خلافت دینے کی تھی, جب وہاں فیصلہ اور اعلان ہو چکا تھا تو یہاں تحریر منگوا کر کے علی کو کون سی دوسری خلافت دینے کی تھی؟ یہ ہے روافظ سے ہمارا ایک سوال, جس کا جواب وہ نہیں دے سکتے. دوسری ایک اہم بات سمجھو, حضرت سفیان ابن عیینہ رحمت اللہ علیہ جو تابعین میں سے ہیں, فرماتے ہیں کہ اہل علم میں نے اپنے دور کے ان سے یہ بات سنی کہ نبی کریم صلی اللہ علیہ وسلم حضرت ابو بکر صدیق کی خلافت لکھوانا چاہتے تھے, لیکن حضور کو یقین تھا کہ اللہ کی تقدیر میں وہی فیصلہ ہوا ہے, اس لیے لکھوانے کی کوئی ضرورت نہیں, اس لیے حضور نے پھر لکھوانا چھوڑ دیا کہ تقدیر الہی کے اندر جو ہے یہ طے شدہ ہے کہ میرے بعد حضرت ابو بکر صدیق خلیفہ بننے ہی والے ہیں, اسی لیے پھر حضور نے تحریر لکھوانے پر اصرار نہیں فرمایا. اور دیکھو قرائن تو کھلے کھلے موجود تھے, ایک تو یہ کہ دیکھو یہ قرینہ کہ جب مسجد نبوی بنی نا تو بہت سارے لوگوں کے مکان مسجد کے ارد گرد تھے, دو دروازے, ایک آگے کا محلے والا دروازہ اور ایک دوسرا دروازہ ڈائریکٹ مسجد میں آنے والا, تو لوگ کیا کرتے تھے کہ سیدھے گھر میں سے مسجد میں آ جاتے تھے. لیکن پھر ایک موقع پر حضور نے سب کے دروازے بند کروا دیے جو مسجد میں آتے تھے, سب بند کرو, سب اب جو ہے جو مین راستہ ہے ادھر سے آؤ, لیکن دو دروازے حضور نے باقی رکھے, ایک اپنے مکان کا دروازہ کہ مسجد سے مکان میں, مکان سے مسجد میں, اور دوسرا حضرت ابو بکر صدیق کا دروازہ. یہ دو دروازے حضور نے باقی رکھے تھے, جہاں اس وقت مسجد نبوی میں حیال الصلاة والا حصہ ہے جہاں لکھا ہوا ہے ہاذہ خوخۃ سیدنا ابا بکر صدیق, کہ یہاں حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا جھونپڑا تھا, اس جگہ کے اوپر دوسرا دروازہ باقی رکھا گیا ہے, اور یہ بالکل محاذات میں ہے حضور کے حجرے مبارک کے, حضرت ابو بکر صدیق کا حجرا. تو یہ دو دروازے مسجد کے باقی رہے, باقی سب کے بند کروا دیے. یہ بھی ایک بہت بڑا قرینہ تھا کہ میرے بعد امامت صغرا اور کبرا صدیق اکبر کو کرنی ہے, اسی لیے ان کا دروازہ باقی رکھو. اور نماز کی امامت, 17 نماز کی امامت, یہ بہت بڑی دلیل ہے کہ حضور کا اشارہ ہو گیا کہ میرے بعد خلافت کوئی مسئلہ ہی نہیں ہے, ابو بکر جب موجود ہے تو انہی کو خلیفہ بنا دینا. تو اتنی واضح ہدایتیں موجود تھی. اور एक बात ये भी हुई कि हुजूर इस किरतास वाला वाकिये के बाद पूरे तीन दिन जिंदा रहे, जुमा शनिचर इतवार। तो अगर उस वक्त मकान में हजरत उमर थे और नऊज़ुबिल्ला हजरत उमर के दबाव से तहरीर नहीं लिखी गई तो फिर बाकी 72 घंटे हुजूर ने क्यों नहीं लिखवाई तहरीर? हजरत उमर थोड़ी बाकी वक्त पूरा वहीं के वहीं रहे, बाकी अवकात में तो हजरत उमर थे भी नहीं। तो अगर हुजूर को कोई वाकई ऐसी तहरीर लिखवानी थी तो, और हुजूर उसको बहुत जरूरी समझते थे, तो बाकी अवकात में लिखवा देते। लेकिन मालूम होता है कि फिर हुजूर को उस तहरीर के लिखवाने की जरूरत पेश नहीं आए कि भाई लिखने की कोई जरूरत नहीं। और एक बात इसमें यह भी है कि खिलाफत के मसले को मुसलमानों की इज्तिमाई इत्तिफाकी राय से तय करवाना हुजूर चाहते थे कि भाई मैं फैसला करके जाऊं, मैंने इशारे दे दिए इनको, लेकिन ये लोग आपस में इज्तिमाई मशवरे से इत्तिफाक राय से खलीफा तय करे। और वो हुआ सकीफ़ बनू साइदा का वाकया, और उसके अंदर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाद सहाबा अंसार मुहाजिरीन ने हजरत अबू बकर सिद्दीक की खिलाफत पर इत्तेफाक किया। और बड़ी बात यह है कि घर में सारे अहले बैत मौजूद थे, दूसरे बहुत सारे, तो फिर तहरीर लिखने से रोकने का इल्जाम अकेले उमर पर क्यों? दो राय हो गई और उस दूसरी राय में भी मशाइखीन खानदान मौजूद है, तो वो भी तो हजरत उमर के हम कलाम हुए। तो अगर तहरीर से रोकने का इल्जाम नऊज़ु बिल्ला तुम हजरत उमर पे डालते हो तो दूसरे खानदान के बुजुर्गों पर भी डालो, उन पर क्यों नहीं डालते? मालूम है कि तुम्हारे दिल में उमर से अदावत है, और ये अदावत तुम्हारे दिलों में उन लोगों की तरफ से आई है जिनके इलाकों को उमर ने फतह किया, और उसकी वजह से उमर को बारे में उनको जलन दी, और हजरत उमर से अदावत थी शाम और इराक और मिस्र जो हजरत उमर की खिलाफत के दौर में फतुहात हुई, और उन लोगों को जो हजरत उमर से तासुब और अदावत थी, उन लोगों की अदावत तुम्हारे दिलों में मुंतकिल हुई है। इसीलिए तुम लोग जो हजरत उमर के अकेले से अदावत रखते हो, हालांकि वहां अहले बैत के दूसरे मशाइखीन भी मौजूद है और उन्होंने भी हजरत, उनमें से बहुत से लोगों ने हजरत उमर की ताईद की कि इस वक्त हुजूर से कोई तहरीर मत लिखवाओ, लेकिन उनसे तो कोई आपको अदावत है ही नहीं, नाराजगी है ही नहीं, और अकेले हजरत उमर से अदावत है तुमको, ये बड़ी तासुब की दलील है। और दूसरी एक बात, अगर ये इनकार कोई एतराज की चीज है तो सुलह हुदैबिया के मौके पर सैयदना हजरत अली रदी अल्लाह ताला उन्होंने भी तो वो तहरीर मिटाने से इनकार किया था कि जब शुरू में लिखा गया कि ये मोहम्मदुर रसूलुल्लाह और कुरैश मक्का के बीच में तहरीर अबू सुफियान के दरमियान में तहरीर लिखी जा रही है, तो मक्का वालों ने एतराज किया कि हम आपको रसूल मानते तो ये झगड़ा ही कहाँ था, यूं लिखो मोहम्मद इब्ने अब्दुल्ला। तो हुजूर ने हजरत अली लिख रहे थे तहरीर का, अली मिटाओ और लिखो मोहम्मद इब्ने अब्दुल्ला, और अबू सुफियान अहले मक्का के दरमियान ये मुआहदा हो रहा है। हजरत अली ने कहा हुजूर ये काम मैं नहीं करूंगा कि आपके नाम से रसूलुल्लाह मैं मिटाऊं, ये मैं नहीं करूंगा, मैंने लिखा है सही लिखा है। और दूसरे साहबा ने भी हजरत अली की ताईद की, अली रसूलुल्लाह मत मिटाना, अगर ये मक्का वाले जिद करते हैं तो फिर तलवार से फैसला करेंगे मैदान के अंदर, लेकिन मिटाना नहीं। बस हुजूर तो उस वक्त पर अमन मुआहदा चाहते थे, इसीलिए हजरत अली के हाथ से वो किरतास लिया और बतौर मौजिजा आपने फौरन जो है तहरीर बदल दी और मोहम्मद इब्ने अब्दुल्ला हुजूर ने कर दिया। तो देखो ये इनकार कोई अदावत की दलील थोड़ी है, ये इनकार तो अपनाइयत की दलील है, मोहब्बत और इश्क की बात है कि वहां हजरत अली रदी अल्लाह ताला नो हुजूर के ऐसी के आशिक जार कि आपके नाम से रसूलुल्लाह मिटाना नहीं चाहते। यही बात हजरत उमर की यहां पर भी है कि इस दर्द के आलम में हुजूर को तकलीफ देने की क्या जरूरत है जबकि आप बड़ी तकलीफ में हैं और कोई ऐसी बात बाकी नहीं रही है। इसीलिए हजरत उमर रदी अल्लाह ताला उन्होंने तहरीर के मामले में इनकार फरमाया। और اگر حضرت علی کی خلافت کی کوئی بات ہوتی تو حضور زبان سے فرما دیتے, صراحتن فرما دیتے, لکھوانے کی بھی کیا ضرورت, تحریر کی بھی کیا ضرورت, زبان سے ارشاد فرما دیتے. جیسے حضرت ابوبکر کے لیے امامت کا حکم دیا کہ مرو ابا بکر نہیں یصلی بالناس, تو لوگوں کو کہتے کہ بھائی میرے بعد علی سے بیعت کر لینا, تو بھی مسئلہ جو ہے صاف ہو جاتا. لیکن معلوم ہوا کہ یہ خلافت کا کوئی مسئلہ اس تحریر کا مقصد نہیں تھا. یہ ہے واقع حدیث قرطاس جس کو روافض بہت اچھالتے ہیں حضرت عمر کی عداوت کے اندر. جی
منهم من يقول ما قال عمر رضي الله تعالى عنه فلما كنا غدا لنا فقال رسول الله صلى الله عليه وسلم قوموا عني وانا اعبد الله. فكان ابن عباس يقول رضي الله تعالى عنه فقال فكان ابن عباس رضي الله تعالى عنه يقول ان الوصيه كل وصيه ما حال بين رسول الله صلى الله عليه وسلم وبين ان يكتب لهم ذلك الكتاب يقتدى بهم ويرضيهم.
حضرت عبید اللہ جو راوی حدیث ہے وہ کہتے ہیں کہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما فرماتے تھے کہ بڑی مصیبت ہو گئی, بڑی مصیبت ہو گئی کہ نبی کریم صلی اللہ علیہ وسلم اور آپ کا تحریر لکھوانے کے درمیان میں اختلاف کی وجہ سے اور لگت کی وجہ سے رکاوٹ آ گئی, کہ اس موقع پر جو آپس میں اختلاف ہو گیا اور کچھ دھیمے 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 باس و مباحثہ شور جیسی آواز ہو گئی, بس اس کی وجہ سے تحریر وجود میں نہیں آ سکی. تو کہا کہ ایک بڑی مصیبت اور بڑی تکلیف کی بات ہو گئی, اگر تحریر جو ہو گئی ہوتی تو یہ روافض کو اس طرح کے شوشے نکالنے کا کوئی امکان بھی باقی نہیں رہتا جو شوشے ان لوگوں نے سارے چھوڑ رکھے. جی بس سلیمان ابن ابی مسلم الاحول کی روایت میں یوں آیا کہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما فرماتے ہیں جمعرات کا دن, ارے کیا کہوں مصیبت جمعرات کے دن کی, پھر بس رونے لگے, اتنا جملہ بول کر گئے, اتنا روئے کہ ان کے آنسو کی وجہ سے کنکر تر ہو گئے. حضرت عبداللہ ابن عباس جمعرات کے دن کو یاد کر کے اتنا روئے کہ ان کے آنسو کی وجہ سے کنکر تر ہو گئے. یعنی کون سی جمعرات, جس دن بیماری کی ابتدا ہوئی, حضرت نبی کریم صلی اللہ علیہ وسلم کا مرض شدت کو پہنچا, وہ جمعرات یہاں پر مراد ہے. میں نے پوچھا, سلیمان ابن ابی مسلم الاحول کہتے ہیں کہ میں نے پوچھا حضرت کون سی جمعرات کی آپ بات کر رہے ہیں, کیا ہوا تھا جمعرات کو؟ تو کہا کہ نبی کریم صلی اللہ علیہ وسلم کا درد سخت ہو گیا. کہتے ہیں کہ یہ راوی سعید ابن جبیر رحمت اللہ علیہ ہے, کہ سعید ابن جبیر رحمت اللہ علیہ جو راوی ہے وہ حضرت ابن عباس کو پوچھ رہے ہیں کہ جمعرات میں کیا واقعہ ہو گیا تھا. تو کہا کہ نبی کریم صلی اللہ علیہ وسلم کا درد مبارک بڑھ گیا, تو حضور نے کیا فرمایا, ایتونی بکتفن, شانے کی ہڈی میرے پاس منگواؤ, اکتب لکم کتابا, میں تمہارے لیے ایک تحریر لکھ دوں, لا تضلوا بعدہ ابدا, اس کے بعد تم کبھی گمراہ نہیں ہوں گے. شانے کی ہڈی کیوں؟ کاغذ کی کمی, کاغذ کم یاب, اور شانے کی ہڈی تھوڑی چوڑی ہوتی ہے اونٹ کی, اس پر تحریر اچھی طرح لکھی جا سکتی ہے, تو وہ منگواؤ تاکہ میں لکھ دوں تم کو. فتنازعوا, آپس کے اندر کچھ شور شرابہ ہو گیا, اور نبی کے سامنے اس طرح اختلاف ہرگز مناسب نہیں تھا کہ نبی کریم صلی اللہ علیہ وسلم کی حاضری میں اس طرح کا کوئی معاملہ آوے. فقالوا, तो वहां लोग क्या कहने लगे, मा शानु हो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ये बात किस हालत को बता रही है। मा शानु का क्या तर्जुमा, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ये बात किस हालत को बतला रही है, यानी हुजूर ने जो शाने की हड्डी मंगवाई और तहरीर लिखने की बात की, इसका क्या मतलब है, हुजूर की ये बात किस हालत को बतला रही है। अहजर, क्या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया को छोड़ रहे हैं, क्या नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुनिया को छोड़ रहे हैं, इसीलिए कुछ आखिरी कलिमात लिखवाने। इस्तफहिमू, आप सल्लल्लाहु अलैहि वसल्लम को पूछना चाहिए, आप सल्लल्लाहु अलैहि वसल्लम को पूछना चाहिए, आपसे ही समझना चाहिए। बाज मर्तबा शिद्दत बुखार से मरीज इस तरह कलाम करता है कि समझ में बात जल्दी नहीं आती, तो कहा करीब जाके समझो क्या कहना चाहते हैं, ये है इस्तफहिमू। फजहबू यरुद्दूना अलैही, तो साहब जो मौजूद लोग थे वो हुजूर के करीब गए, यरुद्दूना अलैही वो बात हुजूर के पास लौटाने लगे, यानी हुजूर के सामने वो बहस दोबारा शुरू कर दी, यरुद्दूना अलैही यानी दोबारा हुजूर के सामने वो बहस शुरू कर दी कि लिखवाए या न लिखवावे, लिखवाए या न लिखवावे। फकाल, तो हुजूर ने फरमाया दाउनी, छोड़ दो मुझे, जरूनी मुझे अपने हाल के ऊपर रहने दो, मुझे छोड़ दो अपने हाल के ऊपर। फल्लजी अनफीही खैरुम मिम्मा तदउननी इलैही, मैं जिस हाल में हूं बहुत बेहतर हूं, जिस हाल की तरफ तुम मुझे मुतवज्जे करना चाहते हो उसके मुकाबले में मैं जिस हालत में हूं ये बहुत बेहतर है, उसके मुकाबले में जिस हाल की तरफ तुम मुझे मुतवज्जे करना चाहते हो उसके मुकाबले में, यानी ये शोर शराबा और इख्तिलाफ करके मुझे दूसरी बात में न उलझाओ, मुझे दूसरी बात की तरफ मुतवज्जे मत करो, मैं जिस तरफ अभी इस वक्त पर हूँ उसी हाल में मुझे रहने दो। जी फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तीन बातें इरशाद फरमाई। नंबर एक, मुशरिकिन को आप जजीरतुल अरब से निकाल देना, अखरिजुल यहूद मिन जजीरतुल अरब भी है कि इनको आप जजीरतुल अरब से निकाल देना, पूरे जजीरतुल अरब को कयामत तक के लिए मरकज इस्लाम बना दो, वहां शिर्क न रहे, मुशरिक न रहे, यहूद न रहे, इनको निकाल दो। और ये आरजू मुबारक खिलाफत राशिदा में मुकम्मल हो रही। سيدنا محمد الوسيلة والفضيلة والدرة الرفيعة وبعث المقام المحمود الذي وعدت رزقنا شفاعته وبالقيام بالصلوات دوسری بات فرمائی و عجیز الوفد بنحو ما كنت اجیزهم، کسی ایلچی کو تم لوگ وہی انعام دینا جیسا کہ میں ان کو دیا کرتا تھا، یعنی کسی حکومت کا، کسی بادشاہ کا کوئی نمائندہ ایمبیسیڈر آوے، الچی آوے، تو تم ان کو ساتھ اچھا اکرام کرنا، اس کو عطایا دینا جیسا کہ میں دیتا تھا. اور تیسرے کے متعلق خاموش رہے. یہ سعید ابن جبیر کہتے ہیں کہ حضرت عبداللہ ابن عباس خاموش رہے، یا یہ کہ فرمایا تھا لیکن میں بھول گیا. اور وہ تیسری بات کیا تھی؟ بعض روایت میں ہے کہ حضرت اسامہ کے لشکر کی روانگی کی تاکید تھی، جو 26 سفر کو تیار کیا گیا تھا، اور اس میں اکابرین مہاجرین و انصار بھی شامل تھے، یہاں تک کہ حضرت ابو بکر عمر بھی اس لشکر میں شامل تھے. تو آپ نے تاکید فرمائی اس کی روانگی کی. اور بعض حضرات کہتے ہیں کہ تیسری بات کیا تھی؟ لا تتخذوا قبری وسنن یعبد، میری قبر کو سجدہ گاہ مت بنانا میرے انتقال کے بعد.